आज मैले बाँड्न लागेको विषय चाहिँ बप्तिस्माको विषयमा हो। बप्तिस्माको विषयमा बाइबलले के सिकाउँछ भन्ने भाग सिकाउन लागिरहेको छु। महान आज्ञा चाहिँ प्रभुले दिनुभयो, उहाँ बौरेर उठ्नु भएपछि, जुन चाहिँ मत्ती 28 18-20 पदहरूसम्म हामीले पढ्दाखेरि पाउँछौ। अनि तिनीहरूका आएर येशु तिनीहरूसँग यसो भन्दै बोल्नुभयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ, यसकारण तिमीहरू जाओ र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ, मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ, अनि हेर म सधैँभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। आमेन। प्रभुले यो दिनुभएको महान आज्ञाको पहिलो भागमा छ, तिमीहरू जाओ, अनि हामीलाई संसारमा पठाउनु भएको छ। जसरी पिताले आफ्नो पुत्रलाई पठाउनु भयो, त्यसरी नै बौरी उठ्ने प्रभु येशूले चाहिँ हामी विश्वासीहरूलाई चाहिँ संसारमा जाओ भनेर पठाउनु भएको छ, सुसमाचार सुनाउन जाओ। त्यसैले संसारमै छ आज। अनि यहाँ भन्नुभएको छ, र सबै जातिहरूलाई चेला बनाओ, सबै प्राणीहरूलाई, जोसुकै मानिसलाई प्रभुको सुसमाचार सुनेर उहाँको चेला हुन आवश्यक छ। अनि त्यसपछि के गर, उनीहरूले विश्वास गरेपछि, चेला बनेपछि, तिनीहरूलाई पिताको पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ। यो पनि प्रभुको महान आज्ञाको अर्को भाग हो, उनीहरूलाई बप्तिस्मा देऊ। कसको नाममा? त्रिएक परमेश्वरको नाममा। परमेश्वर त्रिएक हुनुहुन्छ, पिता पुत्र पवित्र आत्मा, तीन तर एउटै नाम हो भनेछ। पिताको पुत्रको र पवित्र आत्माको केमा बप्तिस्मा देऊ? नाममा, नामहरू भनेको छैन। परमेश्वर तीनवटा परमेश्वर होइन, एउटै परमेश्वर, तर उहाँ तीन व्यक्तिहरू चाहिँ हुनुहुन्छ। त्यसैले पिताको पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा दियो। अनि त्यसपछि के गर, बप्तिस्मा लिएपछि त्यो विश्वासीलाई के आवश्यक छ? उनीहरूलाई प्रभुको सबै आज्ञाहरू जान्न र त्यसमा पालन गर्न आवश्यक छ। 20 मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै तिनीहरूलाई पालन गर्न सिकाऊ, मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती कतिवटा तिनीहरूलाई पालन गर्न सिकाऊ? सबै। अनि त्यसैले हामीले चाहिँ निरन्तर लगातार प्रभुको वचन र शिक्षाहरू हामीले सुनिरहनु पर्छ र पालन गर्दै अगाडि बढ्नुपर्छ। अनि कसरी गर्ने यो, कसरी यो महान आज्ञा हामीले पूरा गर्न सक्छौँ त? प्रभुले भन्नुभएको छ, म नै तिमीहरू साथमा हुनेछु, अनि हेर म सधैँभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। प्रभु तपाईँ हाम्रो साथमा नहुनु भएको भए त यो सक्दैन थियो हामीले। प्रभु हाम्रो साथमा हुनुहुन्छ, त्यसैले हामी उहाँको महान आज्ञामा अगाडि बढ्न सक्छौँ, अनि हामीले यो गर्नुपर्छ। अब आजको यो अध्ययनमा चाहिँ खालि यो महान आज्ञा एउटा भाग अध्ययन गर्न लागिरहेछ, त्यो चाहिँ के हो भने, सुसमाचार सुनाएर एउटा व्यक्तिले विश्वास गरेपछि उसलाई बप्तिस्मा दिनुपर्छ भन्ने आज्ञा, पानीको बप्तिस्माको बारेमा। अनि आजको अध्ययनमा चाहिँ हामी यो बप्तिस्माको बारेमा 6 6 महत्वपूर्ण प्रश्नहरूको जवाफ दिनेछौ। सबभन्दा पहिलो प्रश्न चाहिँ, बप्तिस्माको माने के हो? अनि दोस्रो प्रश्न चाहिँ, के बप्तिस्माले एकजनालाई क्रिस्चियन बनाउँछ? अनि तेस्रो प्रश्न चाहिँ, मर्कुस 16:15 लेखिएको वचनलाई बप्तिस्मा के, बप्तिस्मा नलिकन मुक्ति पाइँदैन भन्न खोजे हो र त्यहाँ झुटो शिक्षकहरूले त्यस्तो सिकाउँछन्? र चौथो चाहिँ, बप्तिस्मा दिने तरिका के हो? र पाँचौं चाहिँ, बप्तिस्मा दिने अधिकार कसलाई छ? र छैटौं चाहिँ, बप्तिस्मा लिएपछि के गर्नुपर्छ है? त्यसैले पहिलो चाहिँ, बप्तिस्माको माने के हो हामी अध्ययन गर्नेछौँ। अब यही मत्ती 28:19-20 जहाँ भर्खरै पढ्यौं, हामीले के देख्छौँ भने, यो त प्रभुको आज्ञा हो, बप्तिस्मा देऊ भन्नुभएको छ प्रभुले। कसलाई? विश्वासीहरूलाई, चेलाहरूलाई। उनीहरू चेला बनिसकेपछि, चेला बन्नलाई बप्तिस्मा लिने होइन, तर चेला बनिसकेकाहरूलाई बप्तिस्मा दियो। त्यसैले यो बप्तिस्मा चाहिँ के भने एउटा विश्वास गरेको व्यक्तिले गर्ने पहिलो आज्ञा पालनको कदम हो एउटा सार्वजनिक रूपमा है। अनि प्रभु येशूले बप्तिस्माको आज्ञा गर्नुभएकोले एउटा विश्वासीले चाहिँ त्यो आज्ञा पालन गर्छ किनभने ऊ प्रभुको चेला भएको छ अनि अब ऊ सबै प्रभुको आज्ञा पालन गर्न तयार छ र त्यसैले बप्तिस्मा लियो भन्दा ऊ बप्तिस्मा लिन इच्छुक हुन्छ। बप्तिस्माको माने चाहिँ त्यसैले पहिला चाहिँ आज्ञा पालनको पहिलो कदम हो विश्वासीको लागि, दोस्रो चाहिँ यो चाहिँ एउटा चित्रण हो, यसको दुईटा पक्ष छ। पहिलो चाहिँ यो सुसमाचारको चित्रण हो अनि सुसमाचार भनेको चाहिँ के हो, सुसमाचारको त तीनटा भागहरू छन्। पहिलो चाहिँ ख्रिस्ट पवित्र शास्त्रहरू मुताबिक हाम्रो पापहरूको निम्ति मर्नुभयो, त्यसपछि गाडिनुभयो र उहाँ चाहिँ पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा बौरेर उठ्नुभयो। सुसमाचार के हो भन्यो भने यो तीनटा कुरा हो, त्यो तीनटा भाग मिलेर ख्रिस्ट हाम्रो पापहरूको निम्ति मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो अनि बप्तिस्माले चाहिँ यो सुसमाचारको चित्रण दिन्छ। पानीमा चोपलिँदाखेरि मरेर गाडिएको चित्रण, पानीबाट निकालिँदाखेरि चाहिँ प्रभु येशूको बौरी उठाएको चित्रण। तर यसको अर्को भाग छ जसमा चाहिँ बप्तिस्मामा विशेष जोड दिन्छ, त्यो चाहिँ के हो भने विश्वासी प्रभु येशू ख्रिस्टसँगै मरेको, गाडिएको र बौरी उठेको चित्रण हो। रोमी छ अध्यायमा एकचोटि हामी पल्टाउने छौ, रोमी छको तीनदेखि चारमा बप्तिस्मा चाहिँ एउटा विश्वासी प्रभु येशूसँग म एक भएको छु, उहाँसँगै जोडिएको छु, उहाँ मर्नुहुँदा म मरेको हुँ, उहाँ गाडिनुहुँदा म गाडिएको हुँ र उहाँ बौरी उठ्नुहुँदा चाहिँ म उहाँमा नयाँ जीवन पाएर बौरी उठेको छु भन्ने कुराको चित्रण अथवा गवाही हो। रोमी छको तीन र चारमा हामी पढ्छौ, वा हामीहरू मध्ये जतिजनाले येशु ख्रिस्ट भित्र बप्तिस्मा लियौं उहाँकै मृत्युभित्र बप्तिस्मा लिएका थियौं भन्ने कुरा के तिमीहरूलाई थाहा छैन, यसकारण हामी उहाँसँगै बप्तिस्माद्वारा मृत्युभित्र गाडियौं र जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट बौराइनु भयो त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड्नुपर्छ। एउटा विश्वासी चाहिँ ख्रिस्ट भित्र गाभिसकेको छ, उसले विश्वास गरेकै घडी ऊ चाहिँ ख्रिस्ट भित्र अब सम्मिलीकरण भएको छ, ख्रिस्टसँग टाँसिएको छ। अनि त्यसैले प्रभु येशू ख्रिस्टको मृत्युमा ऊ पनि मरेको हुँ, म गाडिँदा ऊ पनि म गाडिएको हुँ भन्ने कुराको आत्मिक रूपमा हो यो होइन, अनि उहाँ बौरी उठ्नु भएकोले उहाँमा मेरो जीवन छ भन्दैछ। अनि बप्तिस्माले चाहिँ यस कुराको सुन्दर चित्रण दिँदैछ। र अर्को कुरा, बप्तिस्मा चाहिँ एउटा सार्वजनिक खुलेआम गवाही हो, खुल्लम खुल्ला सबै मानिसहरूको सामु संसारको सामु एउटा कुराको गवाही हो। के कुराको गवाही हो भने चाहिँ मैले ख्रिस्टमा विश्वास गरेको छु भन्ने कुराको गवाही हो, अनि म चाहिँ अब ख्रिस्टमा मैले एउटा नयाँ जीवन जुन पाएको छु हो यही नयाँ जीवनमा हिँड्नेवाला छु म भनेर गवाही दिनुलाई बप्तिस्मा भन्छ। यो चाहिँ एउटा घोषणा गरे जस्तो सबैलाई, म चाहिँ येशू ख्रिस्टको चेला हुँ। अनि त्यसैले नयाँ नियममा हामीले पढ्यो भने हरेकचोटि बप्तिस्मा दिँदाखेरि चाहिँ त्यहाँ कोही न कोही त्यहाँ मान्छेहरू हुन्थे, मानिसहरूको सामु यो गवाही हो। त्यसैले बप्तिस्माको माने चाहिँ यस प्रकारले चारवटा बुँदामा भन्न चाहिन्छ, एक चाहिँ यो आज्ञा पालनको पहिलो कदम हो, दोस्रो चाहिँ यो सुसमाचारको चित्रण हो, तेस्रो चाहिँ विश्वासी ख्रिस्टसँगै एक भएको मृत्यु गढाइ र बौरी ठाईमा त्यसको चित्रण हो, र चौथो चाहिँ बप्तिस्मा चाहिँ आफू ख्रिस्टमा विश्वास गरेको उहाँको चेला भएको नयाँ जीवनमा हिँड्छु भन्ने कुराको सार्वजनिक गवाही हो। अब दोस्रो कुरा प्रश्न अबमा जान्छौ, बप्तिस्माले के एकजनालाई ख्रिस्टियन बनाउँछ त? अब धेरै 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 मानिसहरूले चाहिँ के विश्वास गर्छन् भने बप्तिस्माले ख्रिस्टियन बनाउँछ भन्ठान्छन्। झुटो ख्रिस्टियनहरू रोमन क्याथोलिकहरूले विश्वास गर्छ यही कुरा, त्यस्तै अर्को झुटो समूह छ नेपालमा त त्यति छैनन् छँदैछन् होला तर युरोपमा छन् ग्रिक अर्थोडक्स भन्छ उनीहरूले आफूलाई, उनीहरूले पनि त्यही विश्वास गर्छन् बप्तिस्माले ख्रिस्टियन हुन्छ। अनि चर्च अफ क्राइस्ट भन्ने समूह छ नेपालमा छ तिनीहरू चाहिँ, उनीहरूले भन्छन् बप्तिस्मा नलिकन त मृत्यु नै पाइँदैन। साथै हिन्दू र बुद्धिस्ट बुद्ध धर्मावलम्बीहरू र मुसलमानहरूले धरि पनि के भन्टान्छन् भने कसैले बप्तिस्मा लियो भने अब क्रिस्चियन भयो, त्यो बप्तिस्माले नै उसलाई क्रिस्चियन बनायो भन्टान्छन्। तर त्यो सही होइन। केवल प्रभु येशू ख्रीष्टसितको व्यक्तिगत सम्बन्धले मात्र एउटा व्यक्तिलाई चाहिँ क्रिस्चियन बनाउँछ। साँचो क्रिस्चियन भनेको चाहिँ एउटा धर्म मान्ने व्यक्ति होइन, तर येशू ख्रीष्टसित व्यक्तिगत सम्बन्ध भएको व्यक्ति हो। बप्तिस्मा त खालि यो त्यस्तो विश्वासको एउटा गवाही मात्र हो। त्यस्तो भने मेरो श्रीमतीले मलाई निकालौँ है, धेरै वर्ष अगाडि यो औँठी दियो बिहामा, मेरो बिहामा। अब यो औँठीले नै हामीलाई बिहा गराए त होइन नि, यही नै हो त बिहा सानो होइन। यो औँठी चाहिँ नानुसितको र उसको मेरोसितको सम्बन्ध, पति पत्नीको सम्बन्धको एउटा चित्र मात्र हो। बप्तिस्मा पनि एउटा व्यक्तिको साँचो सम्बन्ध येशू ख्रीष्टसँग छ भन्ने कुराको गवाही मात्र, चित्र मात्र। पानीले हामीलाई बचाउने होइन, असल कामहरूले हामीलाई मुक्ति दिलाउँदैन, धर्मको विधिहरू चर्चकै विधि गरेर पनि प्रभु भोज बप्तिस्माले हामीलाई बचाउन सक्दैन। ती कुराहरू त मुक्ति पाएपछि हामी बाँचेपछि, हाम्रो आत्मा बाँचेपछि हामीले गर्ने कामहरू असल कामहरू, तर हामीलाई बचाउने, हाम्रो आत्मालाई मुक्ति दिने चाहिँ येशू ख्रीष्टसितको व्यक्तिगत सम्बन्धले मात्र हो। किनभने मुक्ति चाहिँ सित्तैको वरदान हो, यो परमेश्वरको अनुग्रहको वरदान हो। एफसी 2:8-9 पढौँ त, FC 2:8-9 कण्ठ गर्नुपर्ने पदहरू है यिनीहरू, FC 2:8-9। म पढ्छु पहिला अनि त्यसपछि दोहोऱ्याउने काम पनि गर्नु पर्ला यहाँ। FC 2:8 किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफै बाटोको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। यदि एउटा व्यक्तिले चाहिँ प्रभु येशूले जुन क्रुसमा हाम्रो मुक्तिको लागि, हाम्रो आत्मा बचाउनको लागि जुन ठुलो ठुलो काम गरिदिनु भयो, यदि त्यो उहाँले सिद्धाइसक्नु भएको काममा हामीले गएर चाहिँ केही कुरा त्यहाँ थपेर, जस्तो कि बप्तिस्मा, त्यसमा हामीले गरेको काम थपेर हामीले त्यो मुक्ति पाउने भएको भए, अब परमेश्वरले दिने मुक्ति चाहिँ सित्तैमा हुँदैन थियो। त्यो चाहिँ कसरी हुन्थ्यो भने प्रभु येशूले क्रुसमा मरेर र मैले बप्तिस्मा लिएर हामी दुईजना मिलेर गरेको मुक्ति हुन्थ्यो, अनि त्यो सित्तैमा हुँदैन थियो, अनि यो चाहिँ अनुग्रह पनि हुँदैन थियो, यो चाहिँ कामले नै हुन्थ्यो। त्यसैले त्यो गलत हो, बप्तिस्माले व्यक्तिलाई क्रिस्चियन बनाउँदैन। अब तेस्रो अध्ययन के अरे बुँदामा जाँदैछ, मर्कुस 16:15-16 नि, के गर्ने यसलाई, ल त्यहाँ पल्टाउँदा यहाँ के भनेको छ, मर्कुस 16। कोही कोही मानिसहरू बाइबलको यो खण्डले अल्मलिन्छन्, उनीहरूले यो पढेर यस्तो सिकाउँछन् पनि कि हेर यो पद अनुसार त बप्तिस्मा नलिकन मुक्ति पाइँदैन भन्छन्, तर खास यो पदले त्यही भनेको छ त, बाइबल हामीलाई बताएको कुरा हामीले राम्ररी बुझ्नुपर्छ। मर्कुस 16:15 पढौँ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर। यो आज्ञालाई के भनिन्छ रे, कस्तो आज्ञा भनिन्छ प्रभुको, महान आज्ञा है। सारा संसारमा के गर, जाओ र हरेक प्राणीलाई के प्रचार गर, सुसमाचार प्रचार गर, महान आज्ञा। अनि त्यसपछि अब प्रभुले 16 चाहिँ यस्तो भन्नुहुन्छ, जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ। अब त्यहाँसम्म मात्र पढ्यो भने चाहिँ के लाग्न सक्छ भने विश्वास गरेर मात्र मुक्ति नपाइने, तर बप्तिस्मा पनि लिएर मुक्ति पाउने जस्तो छ नि त यो पदमा। त्यस्तै त्यस्तै देखिन्छ होइन, जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउँछ भनेको छ। तर वास्तवमा हामीले यो पुरै पद पढेपछि हामीले बुझ्छौँ, बप्तिस्माले हामीलाई मुक्ति दिलाउने होइन तर विश्वासले हो। हेर्नुहोस् न, किनभने दोस्रो भागमा ल्याएको छ, तर जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ। को दोषी ठहरिनेछ? जसले के गर्दैन? विश्वास गर्दैन। जसले के गर्दैन रे? विश्वास गर्दैन, त्यो दोषी ठहरिनेछ। याद गर्नुहोस्, यहाँ यसरी लेखेको छैन जसले विश्वास गर्दैन अनि बप्तिस्मा लिँदैन त्यो दोषी ठहरिनेछ भनेर लेखिएको छैन। यदि त्यसो लेखिएको भए चाहिँ बप्तिस्मा चाहिँ बिना मुक्ति पाइँदैन थियो भन्ने थाहा हुन्छ। तर यहाँ त खालि एउटा कुरा गरेन भने चाहिँ दोषी ठहरिनेछ भनेछ, अनि त्यो एउटा कुरा जुन नगरी नहुने चाहिँ के हो? विश्वास है। त्यसमा किन जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ किन त्यसरी प्रभुले भन्नुभएको त? कारण किनभने विश्वास र बप्तिस्माको सम्बन्ध चाहिँ छ, एउटा नजिकको सम्बन्ध। त्यो नजिकको सम्बन्ध के हो भने विश्वास गरेपछि बप्तिस्मा लिन्छ, त्यति हो, अगाडि होइन है। जसले बप्तिस्मा लिन्छ र त्यसपछि विश्वास गर्छ होइन, तर जसले पहिला विश्वास गर्छ अनि त्यसपछि बप्तिस्मा लिन्छ। अनि नयाँ नियमभरि पढ्नुहोस्, जहिले पनि विश्वास गरेछन् त्यसपछि बप्तिस्मा लिएछन्, विश्वास गरेछन् बप्तिस्मा लिएछ होइन। अनि त्यसैले विश्वासै नगर्ने व्यक्तिलाई बप्तिस्मा दिनु चाहिँ बाइबलले होइन। जसरी कि सानो नानीहरू जो जन्मेर 15 दिन पनि पुगेका छैनन् उनीहरूलाई चाहिँ टाउकोमा खन्याएर बप्तिस्मा दिन्छन् रोमन क्याथोलिकहरूले होइन, उनीहरूले कहाँ विश्वास गर्छन्। अनि त्यो चाहिँ ठिक हो। त्यसैले जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ भनेको चाहिँ विश्वास गरेपछि बप्तिस्मा लिने कुरा हो। तर बप्तिस्मा चाहिँ विश्वाससँग नजिकको सम्बन्ध भए तापनि मुक्तिबाट चाहिँ पुरै अलग कुरा हो। मुक्तिसँग बप्तिस्माको कुनै पनि सम्बन्ध छैन है। किनभने को दोषी ठहरिनेछ? बप्तिस्मा नलिने दोषी ठहरिन्छ होइन त? कोही पनि निधाउनु भए रहेछ, राम्रो टाउको हल्लाउनु भयो होइन, विश्वास नगर्ने दोषी ठहरिन्छ। बाइबलमा एकदम स्पष्ट साथ लेखेको छ। त्यसैले बप्तिस्मा चाहिँ विश्वास गरेपछि लिने कुरा भएकोले बप्तिस्मा के रहेछ भने एउटा व्यक्तिले विश्वास गर्यो भन्ने कुराको संकेत रहेछ अथवा लक्षण रहेछ है। अब एउटा व्यक्ति छ, उसले भन्छ मैले येशूमा विश्वास गरेको छु, अनि 15 वर्ष भइसक्यो उसले चाहिँ मैले भनेको, उसले भन्छ मैले विश्वास गरेको छु है, तर उसले चाहिँ बप्तिस्मा लिन चाहिँ मान्दैन, बप्तिस्मा लिन्न तर म भन्छ। त्यस भए त्यसले के देखाउँछ भने त्यो विश्वासी होइन भन्ने संकेत दिन्छ। किन? किनभने ऊ साँचो विश्वासी हो भने त प्रभुको आज्ञा पालन गर्छ। धेरै ठाउँमा ल्याएको छ, तर एउटा कुरामा हेरौँ, यो 14 अध्यायमा प्रभु येशूलाई प्रेम गर्नेहरू ती हुन् जसले चाहिँ उहाँको आज्ञा पालन गर्छन्। यहोन्ना 14:23 पदमा म पढ्नेछु। यहोन्ना 14:23 पद, येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, कसैले मलाई प्रेम गर्छ भने उसले मेरा वचनहरू पालन गर्नेछ। अनि उहाँको एउटा वचन यही हो, बप्तिस्मा लियो है, तिमी मेरो चेला हो भने बप्तिस्मा लियो है। अनि त्यसैले यो कुरा पनि हेरौँ। अनि अर्को कुरा के भने, कुनै पनि खण्ड जस्तो कि मर्कुस 16 अनि अरू खण्डहरू पनि देखाउन खोज्छन् एक दुईटा, जहाँ चाहिँ झुटो समूहहरूले चाहिँ बप्तिस्मा नलिकन मुक्ति पाउँदैन भनेर सिकाउन खोज्छन्। तर एक दुईटा पदहरू हेरौँ जसमा स्पष्ट साथ बताएछ कि हामीलाई बचाउने चाहिँ बप्तिस्माले होइन तर सुसमाचारले हो। रोमी 1:16 हेर्नुहोस्, हाम्रो आत्मा बचाउने केले हो? बप्तिस्माले हो कि सुसमाचारले हो? रोमी 1:16 पल्टाउनुहोस् त, पावलले रोमीहरूलाई यो पत्र लेख्दाखेरि उसले यसरी भन्छन् रोमी 1:16, किनकि म ख्रिस्टको सुसमाचारसँग लजाउँदिन। म केसँग लजाउँदिन? पावलले भन्छ ख्रिस्टको सुसमाचारसँग लजाउँदिन। किन? किनकि विश्वास गर्ने भनेको यो सुसमाचारमा विश्वास गर्ने हरेकका लागि, पहिले यहुदीका लागि र ग्रीकका लागि पनि, भनेको जोसुकैका लागि, मुक्तिका निम्ति भनेको आत्मा बाँच्नका निम्ति, यो परमेश्वरको सामर्थ्य हो। यो पदमा स्पष्ट ल्याएको छ कि सुसमाचारले एउटा व्यक्तिलाई बचाउन सक्छ, उसले विश्वास मात्र गर्नुपर्छ। अनि बप्तिस्माले बचाउने हो त, बप्तिस्मा के सुसमाचार हो? हेर्नुहोस् त पहिलो कोरिन्थी एक अध्यायमा जाउँ। बप्तिस्मा सुसमाचारको भाग हो त, सुसमाचारको तीनटा भागमा के बप्तिस्मा पनि पर्छ त? पहिलो कोरिन्थी एकको सत्रमा हेरौँ त, पावलले कोरिन्थका मण्डलीमा भएका विश्वासीहरूलाई लेख्दाखेरि उसले यसरी भन्छ, पहिलो कोरिन्थी एकको सत्र, किनभने ख्रीष्टले मलाई बप्तिस्मा दिन होइन तर सुसमाचार प्रचार गर्न पठाउनु भयो। विचार गर्नुहोस्, पावलले भन्दैछ प्रभु येशूले मलाई बप्तिस्मा दिन होइन तर सुसमाचार प्रचार गर्न पठाउनु भयो। यसबाट स्पष्ट बुझिन्छ कि बप्तिस्मा र सुसमाचार भनेको बेग्लै बेग्लै कुरा हो। सुसमाचारमा बप्तिस्मा होइन, सुसमाचारमा त खालि तीनटा कुरा छ, ख्रिस्ट हाम्रो पापहरूको लागि मर्नुभयो र गाडिनु भयो र तेस्रो दिनमा बौरेर उठ्नु भयो, त्यहाँ बप्तिस्मा कुरै छैन। सुसमाचारले हामीलाई मुक्ति दिने हो, बप्तिस्माले होइन। अब चौथो प्रश्नमा जाउँ है, बप्तिस्मा दिने तरिका कुन हो? अब बाइबलमा यति स्पष्ट छ, तैपनि यसको कुरा हामीले यहाँ गर्नु किन परेको छ भने, कतिजना क्रिस्चियनहरू भन्नेहरूले चाहिँ विभिन्न तरिकाले बप्तिस्मा दिने गरेका छन्। उनीहरूले पानी छर्केर बप्तिस्मा दिन्छन् है, कोही कोही चाहिँ टाउकोमा पानी खन्याइदिएर बप्तिस्मा दिन्छन्, अनि अनेक कारणहरू बताउँछन् उनीहरूले। तर बाइबलको कारण हेऱ्यो भने, के अरे आधार हेऱ्यो भने, जहिले पनि यो चाहिँ चोप लिएर बप्तिस्मा दिन्छ अथवा पानीमा गाडेर भनौँ न बप्तिस्मा दिन्छ। अनि यसको पाँचवटा प्रमाणहरू चाहिँ यस प्रकार छन्। पहिलो चाहिँ के हो भने, यो शब्दको अर्थ ग्रिक भाषामा बप्तिज्जो भन्ने शब्दको अर्थ चाहिँ चोपल्नु भनेको। दोस्रो कुरा, प्रभु येशू कसरी बप्तिस्मा दिने भएको थियो भनेर हेऱ्यो भने हामीले पढ्छौँ कि उहाँलाई बप्तिस्मा दिएपछि त्यहाँ लेखिएको छ मर्कुस 1:10 उहाँ पानीबाट निस्किनु भएपछि भनेको छ। यदि छर्केर चोप्लेर के अरे छर्केर अथवा खन्याएर दियो भने त पानीबाट निस्किनु भयो भन्ने परेको छैन नि, खालि त्यहाँ डुबाइएकोले मात्र उहाँ पानीबाट निस्किनु भयो भन्ने पर्यो। अनि अर्को चाहिँ, सुरुको विश्वासीहरूले जहिले पनि त्यसरी नै बप्तिस्मा दिएको छ। एकचोटि प्रेरित 8 अध्यायमा जानुहोस् त, प्रेरित 8 अध्यायको 38 र 39, प्रेरित 8 अध्यायमा सुरुको विश्वासीहरूको उदाहरण अनुसार पनि हामी सोपलेर नै बप्तिस्मा दिन सही हो। प्रेरित 8:38 र 39 त्यहाँ फिलिप भन्ने एकजना प्रचारकले एउटा व्यक्तिलाई सुसमाचार सुनाउँछ, अनि त्यो सुन्ने व्यक्तिले विश्वास गरेको हुनाले उसले चाहिँ म बप्तिस्मा लिन्छु भन्छ। अनि 38 पदमा लेखेको छ, अनि तिनले रथ रोक्ने आज्ञा दिए, अनि उनीहरू दुवै पानीभित्र पसे। अब के जस्तो देखिन्छ यो पानीभित्र पसे भनेपछि? छर्के जस्तो देखिन्छ होइन त? होइन है, यो त चोपलेको देखिन्छ, पानीभित्र पसे भनेपछि होइन। दुवै फिलिप र नपुंसक, अनि उनले तिनलाई बप्तिस्मा दिए। अनि त्यसैले बाइबलको उदाहरणको कारण। अनि अर्को चाहिँ के भने, चौथो कारण, यो बप्तिस्माको माने अथवा चित्रणसँग मिल्ने तरिका पनि चोपल्नु नै हो। किनभने अस्ति अघि नै हेरेका थियौँ बप्तिस्माको माने के हो, यो चित्रण हो। के को चित्रण? यो चाहिँ गाडिएको र बौरी उठेको चित्रण हो। अब छर्किँदा र खन्याउँदाखेरि त गाडिएको चित्रण त आउँदैन, खालि चोपल्दा मात्र त्यो चित्रण चाहिँ निस्किन्छ। अनि अर्को कुरा के भने, हामी यदि होइन सुरु सुरुको क्रिस्चियनहरू भएको देशहरूमा जान पाएको भए, अनि त्यहाँ गएर चाहिँ हामी उनीहरूको पुरानो पुरानो भवनहरूमा गयो भने, अनि अहिलेसम्म पनि छ 1900-2000 वर्ष पुरानो त्यहाँ मण्डली भवनहरूको भग्नावशेष, अनि उनीहरूको बप्तिस्मा लिने ठाउँ पनि छ अहिलेसम्म। मसँग फोटोहरू छन् हेर्न चाहनु भने किताबमा। अनि त्यहाँ हेऱ्यो भने त एउटा पोखरी जस्तो बनाएको छ उनीहरूको बप्तिस्मा लिने ठाउँ, पोखरी गहिरो छ भनेपछि कम्तीमा जाँदाखेरि हामी चाहिँ यहाँ यति गहिरो छ भनेपछि त्यो चाहिँ चोपलेर बप्तिस्मा दिने ठाउँहरू थियो। अनि यो चाहिँ रोममा एफेससमा ती सहरहरूमा गयो भने चाहिँ पोखरीका क्रिस्चियनहरूको बप्तिस्मा लिने त्यो पोखरीहरू बनाएको छ, होइन पोखरी बनाउनै पर्छ भने होइन है, तर सजिलोको लागि उनीहरूले चाहिँ अब जहिले पनि खोलामा दौडिन सक्छ, कहिले काहीँ खोला टाढा पनि हुनसक्छ, उनीहरूले चाहिँ भवनभित्रै पनि कहिले काहीँ खनेर एउटा खाल्टो बनाउँथे राम्रो खालको, अनि अहिले पनि त्यस्तो चलन छ धेरै ठाउँमा, नेपालमा पनि गरिन्छ आजकल है। पाँचौँ कुरा चाहिँ अब बत्तिसमा कसले दिन मिल्छ, कसले कसको अधिकार छ बत्तिसमा दिनलाई। अब बत्तिसमा देऊ भन्ने अधिक आज्ञा चाहिँ प्रभुले आफ्नो मण्डललाई दिनुभएको, नयाँ नियमको मण्डलीलाई है। अनि एकचोटि पहिलो तिमोथी तीन अध्यायमा हेर्नुहोस् त, पहिलो तिमोथी तीन अध्याय, प्रभुले यस युगमा चुन्नु भएको उहाँको आधिकारिक समूह भनेको चाहिँ मण्डली हो, जसरी पहिला इजरायल थियो अहिले मण्डली हो, अनि फेरि भविष्यमा इजरायल हुनेछ है, तर अहिले बिचमा चाहिँ हामी मण्डली हो है, हामी नउठाएसम्म। अनि मण्डलीलाई चाहिँ परमेश्वरको घर भनेको छ, मण्डलीलाई सत्यको खाँबो र जग पनि भनेको छ, कहाँ भनेको छ त्यो पहिलो तिमोथी तिनको पन्ध्रमा हेर्नुहोस् त, पावलले पास्टर तिमोथीलाई यो पत्र लेख्दाखेरि यसरी लेख्छन्, तर म ढिलो भएँ भनेको आउनलाई, चौध पददेखि पढौ न, तिमी कहाँ चाँडै आउने आशा राख्दै म यी कुराहरू तिमीलाई लेख्दछु, जेलबाट लेख्दैछ पन्ध्र पद, तर म ढिलो भएँ भने परमेश्वरको घरमा जो जीवित परमेश्वरको मण्डली हो, सत्यको खाँबो र जग हो, कसरी चल्नुपर्छ सो तिमीले जान। त्यसैले सबै सत्यता चाहिँ परमेश्वरले मण्डलीलाई सुम्पनु भएको छ, बप्तिस्मा देऊ भन्ने आज्ञा पनि त्यसैले मण्डलीलाई दियो। त्यसैले हरेकचोटि प्रेरितको पुस्तकमा हेऱ्यो भने बप्तिस्मा दिने व्यक्ति चाहिँ जहिले पनि त्यो प्रचार गर्ने व्यक्ति भएको छ, त्यो प्रचारकले नै बप्तिस्मा दिएछ। एकचोटि मैले एउटा किताब पढेको थिएँ, पाकिस्तानमा एउटा दिदीले विश्वास गर्नुभएछ, त्यो एकदम डरलाग्दो कुरा हो, पाकिस्तानमा विश्वास गर्नु भनेको चाहिँ मारिन्छ है, एउटा मुसलमान चाहिँ एउटा विश्वासी हुँदाखेरि, अनि उसलाई बप्तिस्मा दिन पनि डरायो त्यहाँको प्रचारकहरू, अनि त्यो दिदीले चाहिँ भन्यो प्रभुको आज्ञा त जसरी पनि पुरा गर्नु पर्यो भनेर चाहिँ उसले चाहिँ, ऊ चाहिँ एउटा धनी मान्छेको छोरी थियो, ऊ चाहिँ घरमा गएर है त्यो नुहाउने ठाउँमा त्यो एउटा टप भन्छ नि पानी जम्मा गर्ने ठाउँमा गएर उसले आफूलाई बप्तिस्मा दिएछ। अब त्यो चाहिँ बाइबलले चाहिँ होइन है, तर उसले चाहिँ प्रभुलाई पर्खे गए कुनै उपाय निस्किन्थ्यो होला है, बाइबलमा चाहिँ कहिले पनि आफूलाई बप्तिस्मा दिएको उदाहरण छैन है। अब अन्तिममा चाहिँ बप्तिस्मा लिएपछि त्यसपछि के आउँछ त है, बाइबलमा हामीले देख्छौँ कि बप्तिस्मा पछि चाहिँ एउटा विश्वासीले चाहिँ प्रभु येशूको सेवा गर्न र पवित्र जीवन जिउन अगाडि बढ्नुपर्छ, त्यही नै बताएछ प्रेरित दुई अध्यायमा पल्टाउनुहोस् त, बप्तिस्मा लिएपछि एक व्यक्ति चाहिँ प्रभुको सेवामा अगाडि बढ्नुपर्छ र पवित्र जीवन जिउन अघि बढ्नुपर्छ। हामी जहिले पनि नमुना त्यही पाउँछौँ प्रेरित दुईको 41 र 42, अनि यदि साँच्चै हामीले मुक्ति पाएका छौँ भने हामीले बप्तिस्मा लिनुपर्छ, हामी त्यो पर्खिरहनु पनि कारण छैन, वास्तवमा साँच्चै मुक्ति पाएछौँ भने है लिन चाहनुपर्छ है, अनि त्यसपछि चाहिँ किनभने प्रभुको आज्ञा हो, अनि त्यसपछि हामी चाहिँ प्रभुको सेवामा अगाडि बढ्नुपर्छ। फेरि 2:41 र 42 चाहिँ सुरुको विश्वासीहरूको यहाँ नमुना छ, 41 पद, तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, सुसमाचारलाई उनीहरूले आनन्दसित विश्वास गरेका छन्, जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए। बाइबलको नमुना यही नै छ, विश्वास गरे बप्तिस्मा लिए, अनि त्यसपछि के, अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए। अब 42 पदमा चाहिँ बप्तिस्मा लिएपछि के आउँछ त, 42 पदमा, अनि तिनीहरू प्रेरितहरूका शिक्षामा संगतिमा रोटी बचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे। हेर्नुहोस् है, एउटा विश्वासीले बप्तिस्मा लिएपछि चाहिँ त्यहाँ चारवटा कुराहरूमा हामी लागिरहनु पर्छ भनेछ, पहिलो सुरु चाहिँ भनेछ प्रेरितहरूको शिक्षामा, यो भनेको बाइबलको कुरा गरेको, परमेश्वरको वचनमा अगाडि बढ्नुपर्छ भनेको। त्यसैले तपाईँले आफूलाई जाँच्नुहोस् है, सायद बप्तिस्मा लिनुभएको छ होला, अनि बाइबल वचनमा लागिरहनु भएको छ तपाईँ, एक त वचनको शिक्षाहरू प्रभुको शिक्षाहरू सिक्नमा, अर्को कुरा चाहिँ त्यो पालन गर्नमा सिक्दै पालन गर्दै बद्लिँदै सिक्दै पालन गर्दै बद्लिँदै शिक्षामा लागिरहने त्यसैले सिक्ने मौका पाउँदाखेरि जहिले पनि त्यो मौका नगुमाउने पैतरको शिक्षामा अनि यो चाहिँ घरबाट आफ्नो व्यक्तिगत जीवनबाट सुरु हुन्छ एक्लै तपाईँ बाइबल पढ्नुहुन्छ कि पढ्नुहुन्न अब यहाँ त सुनिरहनु भएको छ घरमा के गर्नुहुन्छ मलाई त थाहा छैन है एक्लै तपाईँले बाइबल पढ्नुहुन्छ कि पढ्नुहुन्न अथवा बाइबल पढेको सुन्नुहुन्छ कि सुन्नुहुन्न होइन विभिन्न माध्यमहरू छन् तरिका दोस्रो कुरा है तपाईँ परिवारसँग चाहिँ बाइबल पढ्नुहुन्छ कि पढ्नुहुन्न हो है परिवार बसेर बाइबल पढ्नुहुन्छ कि पढ्नुहुन्न नत्र भने त हामी हप्ताको एक दिन छस होइन गरेर होइन त्यो त यसो कहाँ गएर यसो अलिकति होइन उसलाई कहाँ साल्दै जस्तो होइन त्यसपछि एक हप्तासम्म छैन नि उसलाई है कस्तो हुन्छ होला तपाईँको बाख्राहरू तपाईँको गाईबस्तुहरू हप्ताको एक दिन मात्र तपाईँले चाहिँ अलिकति घाँस खुवाउनु भयो भने चल्दैन जस्तो लाग्छ है है अब हामीलाई नमुना के रहेछ भने उनीहरू त शिक्षामा दृढतापूर्वक लागिरहे भने एकदम यो नब्बे नहुने कुराको रूपमा उनीहरू लागेको लागेको लागेछन् त्यसले जाँच्नुहोस् आफूलाई तपाईँ यो जस्तो हुनुहुन्छ कि अर्को कुरा उनीहरू केमा लागिरहे दोस्रो कुरा चाहिँ सङ्गतिमा लागिरहे भने चाहिँ अरू विश्वासीहरूसँग उनीहरूको आपसमा सङ्गति भनेको मण्डलीको कुरा है के तपाईँ हरेक मौका पाउँदाखेरि विश्वासीहरू जुट्ने मौकामा जुट्नुहुन्छ अनि यो चाहिँ परिवारमा पनि हो सङ्गति तपाईँको आफ्नो परिवारलाई जम्मा गरेर प्रभुको वचनमा अनि सङ्गति गर्न केही भजनहरू गाउने सँगै मिलेर प्रार्थना गर्ने इत्यादि है सङ्गतिमा होइन अब जो व्यक्तिहरू चाहिँ फाटफुट महिनाको एकचोटि होइन दुई महिनाको एकचोटि आउँछ तिनीहरू यो वचनअनुसार चाहिँ छैन किन यहाँ भनेको छ तिनीहरू प्रेरितहरूको शिक्षामा सङ्गतिमा दृढतापूर्वक लागिरहे होइन हल्का रूपले लागिरहे भनेको छैन तेस्रो कुरा उनीहरू रोटी भचाइमा पनि यसरी नै लागिरहे रोटी भचाई त प्रभु भोजको कुरा गरेको अनि एउटा साँचो विश्वासी होइन अनि हामी कहाँ चाहिँ प्रायः महिनाको एकचोटि गर्ने गरिन्छ है तपाईँ त्यहाँ भेटिनुहुन्छ लगातार कहिले पनि नछुट्ने गरिकन यो अति महत्त्वपूर्ण छ है केही न केही उपाय गर्नु पर्यो रोटी भचाइमा लागिरहनलाई प्रभु यीशुको मृत्यु र बौरी उठाए के अरे मृत्युको सम्झना गर्नलाई अनि यो एकदम महत्त्वपूर्ण छ हामीलाई भन्नुभएको छ मेरो सम्झनामा यो गर्ने गर यो रोटीबाट जब लिन्छ यो कचौरोबाट जब पिउँछ म नआउन्जेल यो गर पनि भन्नुभयो यो त उहाँको आज्ञा म अनाउन्जेल रोटी बचाए अहिले सुरुको विश्वासीहरू चाहिँ रोटी बचाइमा प्रभु भोजमा दृढतापूर्वक लागिरहे तर छ नि उनीहरू चाहिँ खालि रोटी बचाएमा मात्र होइन नि फेरि कोही कोही चाहिँ कहीँ नै बेला नआउने खालि रोटी बचाए मात्र आउने त्यो पनि गलत हो किनभने यहाँ त चारवटा कुरामा लागिरहनु पर्छ भनेर एक चाहिँ बाइबलको शिक्षामा दोस्रो चाहिँ मण्डलिक सङ्गतिहरूमा है र तेस्रोमा चाहिँ रोटी भचाइमा भनेछ र चौथो कुरा चाहिँ भनेछ र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे हेर्नुहोस् यो विश्वास गर्नेहरू बप्तिस्मा लिएपछि उनीहरू चाहिँ अरू अझ झन् धेरै कुराहरूमा अगाडि बढिरहेछन् उनीहरू चाहिँ यहाँ चौथो कुरा भनेछ प्रार्थनाहरूमा त्यसैले होइन कस्तो छ त यस्तो जाँच्नुहोस् आफूलाई म के गर्छु बिहान उठेर के म एक्लै प्रार्थना गर्छु प्रभुसँग साँच्चै नै प्रार्थना गर्ने प्रभुसँग कुरा गर्ने समय बिताउने पहिला त बाइबल उहाँ मसित बोल्नुहुन्छ र प्रार्थना म उहाँसँग कुरा गर्ने तर यहाँ हेर्नुहोस् है प्रार्थनाहरूमा भनेछ त्यसैले प्रार्थनाहरू भन्नाले चाहिँ विभिन्न किसिमको प्रार्थना गर्ने मौकाहरू हुन्छ एक चाहिँ एक्लै यो त एकदम महत्त्वपूर्ण छ तपाईँ विश्वासी हुनुहुन्छ भने यो बिना कसरी बाँच्न सक्नुहुन्छ तपाईँ है तपाईँ प्रार्थनामा राम्ररी साँच्चै नै वास्तविक रूपमा नै उहाँसँग कुरा गरेर समय बिताउनु पर्छ आफ्नो पापहरू स्वीकार गर्ने होइन प्रार्थनामा उहाँको सहायता माग्ने बुद्धि माग्ने अरूहरूको लागि प्रार्थना गर्ने आफ्नो फिक्रीहरू उहाँमा राख्ने उहाँलाई चिन्न खोज्ने उहाँको इच्छा बुझ्न खोज्ने होइन उहाँको वचन बुझ्नलाई प्रार्थना गर्ने मण्डलीको लागि प्रार्थना गर्ने अरायकहरूलाई प्रार्थना गर्ने शत्रुहरूको लागि प्रार्थना गर्ने धेरै विषयहरू छन् गर्न मात्र थाल्नुहोस् है समय नै भ्याउँदैन है प्रार्थनाहरूमा भनेपछि एक्लै भयो तर एक्लै मात्र होइन फेरि म भन्छु परिवार परिवार कुनै बेला पढ्नुहोस् पहिलो पत्रुस तिनको सातमा जस्तो लाग्छ है त्यहाँ भनेको छ पति पत्नी तिमीहरूको प्रार्थना नरोकियोस् है भनेको छ यो भनेको के होला भनेको मतलब बाइबल अनुसार के मानिलिएको छ भने बाइबलमा श्रीमती र श्रीमान सँगै मिलेर प्रार्थना गर्छ यो मानिलिएको छ होइन कि यो चाहिँ श्रीमान श्रीमती सँग मिलेर प्रार्थना गर्छ, तिमीहरूको प्रार्थना नरोकियोस् भनेछ। अनि अर्को चाहिँ आफ्नो नानीहरूसँगै राखेर हामी प्रार्थना गर्नुपर्छ, उनीहरू सानैदेखि उनीहरूले सिक्न मौका पाउँछन् हामी परमेश्वरसँग जब कुरा गर्छौँ प्रार्थनाहरूमा। तर अरू पनि छन् है, हामी मण्डलीमा प्रार्थना, अब यहाँ चाहिँ हामीले चाहिँ 7 बजे जुटेर चाहिँ हामी प्रार्थना गर्ने समय हो। आज म 7:15 आइपुगेँ, एकजना मात्र हुनुहुन्थ्यो यहाँ, दुईजना है, एकजना भाइ थियो एकजना बहिनी थियो है। अनि प्रार्थना गर्न अनि गर्दै गर्दै गर्दा अब 7:30 बज्ने बेलातिर चाहिँ अलिक केही सङ्ख्यामा आयो है, तर धेरैले प्रार्थना गर्ने तपाईँले समय लिनु भएन है, ढिलो आउनु भयो है। त्यसैले गर्दाखेरि यहाँ त भनेछ प्रार्थनाहरूमा लागिरहन्थे सुरुको विश्वासीहरू। त्यसैले यदि त्यो अनुसार तपाईँ हुनुहुन्न भने त यो वचन अनुसार भएन है, प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे मौका पाउन साथ विश्वासीहरूसँग जुटेर एकजनासँग मात्र भए पनि सँगै मिलेर परमेश्वरसँग पुकार गर्ने है, दिदीबहिनीहरू दाजुभाइहरू एकदम महत्त्वपूर्ण, हामी यसमा सिक्नुपर्छ है। अनि त्यसैले गर्दाखेरि एउटा व्यक्तिले जब बप्तिस्मा लिएपछि अनि बप्तिस्मा लिनु भनेको त के हो भने मेरो पुरानो जीवन मर्यो भन्ने कुराको गवाही हो। भनेपछि पुरानै जीवन अनुसार नै, पुरानै तालिका अनुसार, पुरानै तरिकामा जिउन चाहिँ बेठिक हो है। अनि उसले त भन्दैछ बप्तिस्मा लिनेले के गवाही दिँदैछ भने म चाहिँ ख्रिस्टलाई अब पछ्याउने छु, मेरो जीवनको प्रभु नै उहाँ हुनुहुन्छ, मेरो मालिक उहाँ, उहाँको इच्छा अनुसार म जिउन चाहन्छु। अनि त्यसैले यो बप्तिस्मा भनेको त एकदम गम्भीर कुरा रहेछ, बप्तिस्मा लिनु भनेको छ, किनभने त्यसले एउटा गम्भीर कुरा भन्दैछ, जुन चाहिँ हल्का रूपमा भनिने कुरा होइन, होइन चिया खायो भने जस्तो कुरा होइन यो, होइन यो भनेको त म ख्रिस्ट येशूलाई जो मेरो लागि मरेर बौरी उठ्नुभयो उहाँलाई पछ्याउनेवाला छु, पछ्याउँदैछु, मेरो पुरानो जीवन मरेको छ भन्दैछ। सानो कुरा होइन यो बप्तिस्मा लिनु भनेको, बप्तिस्माको के अरे गवाही चाहिँ। अनि त्यसैले सुरुको क्रिस्चियनहरूले के देख्छ भने उनीहरू ठ्याक्कै भने जस्तै गरिरहेको थिए बप्तिस्मा लिए, अनि त्यसपछि चाहिँ उनीहरू प्रभुको सेवामा पवित्र जीवनमा उनीहरू अगाडि बढेको 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 बढे गरे है।